الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين خاتم النبيين محمد وعلى آله وأصحابه أجمعين ومن تبعهم بإحسان ودعا بدعوتهم إلى يوم الدين أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن أول بيت وضع للناس الذي ببكة مباركا وهدى للعالمين فيه آيات بينات مقام إبراهيم ومن دخله كان آمنا ولله على الناس حج البيت من استطاع إليه سبيلا ومن كفر فإن الله غني عن العالمين صدق الله العظيم. محترم بزرگو اور بھائیو, آپ اور ہم جانتے ہیں کہ یہ جو مہینے اس وقت چل رہے ہیں یہ حج کے مہینے کہلاتے ہیں. اللہ تعالی نے فرمایا الحج اشہر معلومات, حج چند مشہور مہینوں کے اندر ہوتا ہے. شوال سے حج کے مہینے شروع ہو جاتے ہیں اور ذوالحجہ کی 12 تاریخ تک حج کے ارکان ادا ہوتے ہیں. اس وقت پوری دنیا کے کونے کونے سے جن کو اللہ نے توفیق دی حج کا ارادہ کر چکے اور حج کے ارادے سے لوگ سفر کی تیاری کر رہے ہیں اور روانہ ہو چکے ہیں, جس وقت اللہ کے خلیل اور اللہ کے دوست ابراہیم علیہ السلام کو اللہ نے کہا کہ تم میرا گھر بناؤ, حضرت ابراہیم اور ان کے بیٹے حضرت اسماعیل علیہم السلام دو بڑے نبی اور پیغمبر, ان دونوں نے اللہ کا گھر تعمیر کیا. وَإِذْ يَرْفَعُ إِبْرَاهِيمُ الْقَوَاعِدَ مِنَ الْبَيْتِ وَإِسْمَاعِيلُ, بیت اللہ کی بنیادیں ابراہیم اور اسماعیل جب اٹھا رہے تھے تو انہوں نے کہا ربنا تقبل منا انك انت السميع العليم, اللہ میاں اس کو ہماری طرف سے قبول کرنا, کعبہ بھی بنا رہے ہیں اور دعا بھی کر رہے ہیں, یہ فخر نہیں ہے کہ ہم تو کعبہ بنا رہے ہیں اور کیا چاہیے, قبول تو ہوگا ہی جی اور کیا نہیں ہوگا. جو ایک خیال آتا ہے کہ ہم اتنا بڑا نیکی کا کام کر رہے تو کیا قبول نہیں ہوگا. یہاں دو نبی کام کرتے ہیں اور ساتھ میں کہتے ہیں کہ ربنا تقبل منا, اللہ میاں قبول کر لینا. تو جب گھر کی تعمیر مکمل ہوئی تو اللہ نے اپنے خلیل حضرت ابراہیم علیہ السلام سے کہا کہ وَأَذِّن فِي النَّاسِ بِالْحَجِّ, لوگوں کو حج کے لیے بلاؤ, حج کے لیے عزم کرو. آپ وہ منظر اپنے ذہن میں رکھیے کہ جب ابراہیم علیہ السلام نے کچھ سال پہلے اسماعیل علیہ السلام کو اور ان کی امی جان کو تنہا چھوڑا تھا, کوئی انسان وہاں نہیں تھا, کوئی زندگی کے آثار وہاں نہیں تھے. اس وقت حضرت ابراہیم علیہ السلام نے اللہ کے حکم سے ماں اور بیٹے کو چھوڑ کر جب روانہ ہو رہے تھے تو حضرت ہاجرہ نے پوچھا تھا کہ کس کے بھروسے پر چھوڑ کر جا رہے ہو, کیا اللہ نے حکم دیا ہے؟ کہا ہاں. کہا پھر تو اللہ ہم کو ظاہر نہیں کرے گا, آپ جائیے. اللہ کا حکم جب کوئی پورا کرتا ہے تو اللہ اس کو ظاہر نہیں کرتا, یہ گویا اس میں سبق حضرت ہاجرہ نے دیا. یہ وہی جگہ ہے جہاں سے نکل کر تھوڑی دور پر حضرت ابراہیم نے دعا کی. بہرحال باپ ہیں, شوہر ہیں, باپ کی جا जो एक फिक्र होती है, अंदर परेशानी होती है, कहा रब्बना इन्नी अस्कंतु मिन ज़ुर्रियती बिवादिन ग़ैर ज़ी ज़रअ इंद बैतिकल मुहर्रम, अल्लाह मियां मैंने अपने अपनी औलाद को ऐसी जगह छोड़ा है जो बिल्कुल गैर ज़ी ज़रअ है, जहां कोई खेती नहीं, कोई हरियाली नहीं, कोई जिंदगी के आसार नहीं, मगर एक चीज यहां है, इंद बैतिका, आपके घर के पास छोड़कर जा रहा हूं, इंद बैतिकल मुहर्रम, आपका जो बहुत ही काबिल एहतराम घर है वहां मैं छोड़कर जा रहा हूं, और बना लियो सलाह, ताकि ऐ अल्लाह ये लोग नमाज पढ़ने वाले रहे यहां, फजअल अफ़इदतम मिनन नास तहवी इलैह, बस ऐ अल्लाह लोगों के दिलों को इस तरफ मायल कर दीजिए, लोगों के दिलों में इस जगह की मोहब्बत डाल दीजिए। तीसरी चीज फरमाई वर्ज़ुक़हुम मिन अस-समरात, और इन लोगों को फल खिलाइए, लअल्लहुम यशकुरून, ताकि ये शुक्र करने वाले बने। तो ये वही जगह कि जहां कुछ साल पहले हजरत इब्राहिम अलैहिस्सलाम ने अपनी बीवी और बच्चे को छोड़ा था, उसी जगह पर अल्लाह ने हजरत इस्माइल अलैहिस्सलाम के बड़े होते होते कहा कि जाकर वहां हमारा घर तामीर करो। इस घर को अल्लाह ताला ने कुरान में एक दूसरी जगह फरमाया, इन अव्वल बैतिन वुदिअ लिन्नास लल्लज़ी बिबक्का मुबारकुन व हुदल लिलआलमीन, कि जमीन में सबसे पहला घर जो लोगों को इबादत करने के लिए बनाया गया, जहां अल्लाह की इबादत की जाती है, वो मक्के मुकर्रमा में है, और वो घर मुकर्रम इज्जत वाला बरकत वाला है, और फरमाया कि वो हिदायत वहां से सारे आलमों को हिदायत मिलती है। अब ये घर जब तामीर हुआ तो यहां कोई आबादी बसी नहीं है, शायद कुछ लोग आए होंगे, जो तारीख से मिलता है कि जमजम के पानी को देखकर कबायल आना शुरू हुए, तो वहां जब घर तामीर हुआ तो अब अल्लाह ने कहा कि इब्राहिम अजान दो। दुनिया में रोजाना पांच वक्त की अजान से हम वाकिफ हैं, नमाज की अजान हम जानते हैं, लेकिन ये अजान अल्लाह के हुक्म से अल्लाह के खलील ने दी है, अल्लाह के नबी ने दी है, और अल्लाह का नबी अजान दे उसकी अहमियत बढ़ जाती है। नबी अजान दे और नबी बुलाए, हजरत इब्राहिम अलैहिस्सलाम ने कहा कि अल्लाह यहां तो कोई नहीं है, किसको मेरी आवाज सुनाई देगी, किसको मैं बुलाऊं और पुकारूं? अल्लाह ताला ने फरमाया कि तुम्हारा काम है अजान देना और हमारा काम है सुनवाना, आप अजान दीजिए। चुनांचे हजरत इब्राहिम अलैहिस्सलाम ने ऐलान किया कि लोगों, अल्लाह ने अपना एक घर बनाया है, उस घर के हज के लिए आओ, उस घर के इरादे से सफर करो। हज के माने इरादा करने के हैं, आप इरादा करना वहां जाने के लिए, ये हज है, तो इस घर के इरादे से आओ और कोई इरादा ना हो। वहां जब जा रहे हो तो हज का इरादा हो, मतलब बैतुल्लाह का इरादा हो, ये नहीं कि तफरीह का इरादा हो, ये नहीं कि तिजारत का इरादा हो, आपकी तफरीह हो जाए अलग बात है, आपकी तिजारत हो जाए अलग बात है, लेकिन आप उसी इरादे से जाएं कि मैं तिजारत करूंगा और साथ में हज कर लूंगा, तफरीह करना है तफरीह के लिए जाऊंगा और साथ में हज करूंगा, नहीं बल्कि हज के इरादे से जाओ। जब इब्राहिम अलैहिस्सलाम ने अजान दी तो अल्लाह तबारक व तआला ने जितने लोग कयामत तक पैदा होने वाले हैं उन सब तक इस आवाज को पहुंचा दिया, जो अरवाह जो अभी पैदा नहीं हुए उन तमाम रूहों को ये आवाज पहुंचा दी, जो सईद रूह थी, खुशकिस्मत रूहें थी, उन्होंने जब आवाज सुनी तो कहा लब्बैक, हम हाजिर हैं। किसी ने एक मर्तबा कहा, किसी ने जोश में खुशी में दो मर्तबा कहा, किसी ने दस मर्तबा कहा, किसी ने पचास मर्तबा कहा। जिसने जितनी मर्तबा लब्बैक कहा उसको उतनी मर्तबा हज की सआदत अल्लाह नसीब करता है, उसको उतनी मर्तबा वहां हाजिरी का मौका मिलता है। दोस्तों और बुजुर्गों, उस दिन से जब से अल्लाह ने हजरत इब्राहिम अलैहिस्सलाम से अजान दिलवाई, हज का ये सिलसिला आज तक जारी है। इस्लाम से पहले भी हज होता था, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के दावत देने से पहले भी अरब के लोग मुशरिकीन हज करते थे और बैतुल्लाह का एक एहतराम उनके दिलों में बाकी था। बैतुल्लाह का अदब और एहतराम वो बराबर करते थे। अल्लाह तबारक व तआला ने इस घर को अपनी तरफ मंसूब किया। हजरत इब्राहिम अलैहिस्सलाम ने जब घर बनाया तो कहा वतहयर बैती लिलकाइतीन वलकाइमीन वरुकअ सुजूद। ऐ इब्राहिम, इस घर को मेरे घर को, कहा मेरे घर को, इसको पाक साफ रखो, यहां नमाज पढ़ने वालों के लिए, यहां रुकू सजदा करने वालों के लिए और यहां तवाफ करने वालों के लिए इस घर को पाक रखो। इस वक्त जो जुमला अल्लाह ने कहा उसने कहा बैती, मेरा घर। आप और हम सब समझते हैं कि आदमी का घर ये उसका मस्कन होता है, उसके रहने की जगह होती है। और हमारा अकीदा ये है कि अल्लाह तबारक व तआला हर जगह है, कोई जगह ऐसी नहीं है कि जो अल्लाह को समा सके, जिसमें अल्लाह आ सके। अल्लाह ने इन जगहों को पैदा किया है। अल्लाह जमाने का भी खालिक है और मकान का भी खालिक है, तो जमाना और मकान अल्लाह को अपने अंदर समो नहीं सकते। इसके बावजूद अल्लाह ताला ने फरमाया कि यह मेरा घर है। इंसानों का एक मिजाज होता है, उस मिजाज के तहत आदमी जिससे मोहब्बत करता है वो अपने महबूब के घर के चक्कर लगाता है महबूब को देखने के लिए, महबूब को खुश करने के लिए। महबूब को पता चल जाए कि ये मेरे घर के अतराफ फिर रहा है, ये भी मोहब्बत करने वाले के लिए काफी है। ये भी इसी तरह की एक बात है कि काबतुल्लाह अल्लाह ने उसको अपनी तरफ मंसूब करके कहा मेरा घर। अब जिनके दिलों में अल्लाह की एक मोहब्बत है वो उस घर को देखना चाहते हैं जहां अल्लाह है, या जो अल्लाह का घर है। अब जब अल्लाह का घर है तो जैसे मैंने कहा कि हर घर वो घर वाले के रहने का एक मकाम होता है, घर वाला घर में से झांक कर देखता है और उसे पता चलता है कि कौन उसके घर आ रहा है, कौन उसके घर की इज्जत कर रहा है, कौन उसके घर के चक्कर लगा रहा है, कौन बार बार आ रहा है और क्यों बार बार आ रहा है, क्यों आ रहे हो, क्या मकसद है आने का, दुनिया कमाना है या उसको खुश करना है। और जब ये पता चले कि सिर्फ मकसद ये है कि वो राजी हो जाए और वो खुश हो जाए, उसके लिए आ रहे हैं, और वहां जाकर आदमी करता क्या है, वहां जाकर होता क्या है, एक तो सबसे पहले अपने आप से गाफिल किया जाता है कि अपनी फिक्र छोड़ो, जब मोहब्बत कर रहे हो तो तुम अपनी फिक्र नहीं करोगे, महबूब की फिक्र करोगे। तो अपना बनना संवरना, अपना अपने आप को खूब सुधारना, اپنا لباس اتار دو، اپنی شان و شوکت بازو رکھ دو، دو چادروں میں آؤ، تم کوئی ہو اسی لباس میں آؤ، بندوں کی طرح میرے سامنے آؤ، مجھے بتاؤ کہ تم میرے بندے ہو. اپنے آپ کو بندہ ظاہر کرنا اللہ کو سب سے زیادہ پسند ہے. انسان اپنے آپ کو اللہ کا بندہ ظاہر کرے. آپ کو معلوم ہے کہ نماز سب سے بڑی عبادت ہے، اس عبادت میں سب سے زیادہ اللہ کے قریب آدمی کب ہوتا ہے؟ جب سجدے میں ہوتا ہے، جب زمین پر اپنا سر رکھ دیا اللہ کو پسند آتا ہے. اس سے نیچے اور کچھ بھی نہیں ہے، اس سے نیچے اور کیا جائے آدمی کہ اپنا سر زمین پر رکھ کر اللہ کی رضا چاہتا ہے. تو یہ اللہ چاہتا ہے کہ اب تم آ رہے ہو میرے گھر، اپنے آپ کو بھول کراؤ، دو چادروں میں آؤ، میری طلب اور میری تڑپ میں آؤ، میری چسکجو اور میری رضا تمہارا مقصد ہو، اپنی شان شوکت سب چھوڑ کر آؤ. چنانچہ ساری دنیا کے لوگ اسی طرح جاتے ہیں، اور وہاں سارے لوگوں کو اس طرح سکھایا جاتا ہے، بتایا جاتا ہے کہ یہ وہ جگہ ہے کہ جہاں بڑے بڑے بادشاہوں کی بادشاہت اور ان کے سر سب نیچے جھکے ہوئے ہیں. یہاں صرف ایک ہی بادشاہ ہے، اور یہاں کی حکومت اور بادشاہت صرف اللہ تبارک و تعالیٰ کی ہے. اموی خلفاء میں ایک بادشاہ کے بارے میں آتا ہے کہ جب وہ طواف کے لیے آئے تو بادشاہ کے اطراف جو لوگ رہتے ہیں انہوں نے لوگوں کو ہٹانا چاہا کہ سامنے سے ہٹائیں. بادشاہ نے کہا نہیں، لوگوں کو ہٹاؤ نہیں، میرے سامنے سے لوگوں کو ہٹاؤ نہیں، یہ وہ جگہ نہیں ہے جہاں سے دوسروں کو ہٹایا جائے، یہاں سب اللہ کے دربار میں برابر ہیں. یہ اللہ کا گھر ہے، میں بھی وہی ہوں، یہ بھی وہی ہے، سب وہی ہے، ہم سب یہاں ایک ہی ہیں. قرآن پاک میں اللہ نے فرمایا کہ فی آیات بینات، مقام ابراہیم، کہ عجیب و غریب جگہ اللہ نے بنایا اور کہا کہ وہاں نشانیاں رکھی ہوئی ہیں. سب سے عظیم نشانی حجر اسود ہے. حجر اسود زمین میں اللہ کا ہاتھ ہے. جو حجر اسود کو ہاتھ لگاتا ہے، بوسا دیتا ہے، وہ گویا اللہ سے مصافحہ کرتا ہے. اسی لیے جب وہ پتھر زمین میں آیا تھا تو وہ دودھ سے زیادہ سفید تھا اور جنت سے آیا تھا. اس وقت جو ہم لوگ حجر اسود کی ایک شکل دیکھتے ہیں وہ پورا حجر اسود نہیں، اس میں کچھ ٹکڑے لگے ہوئے ہیں، وہی حجر اسود کے ٹکڑے ہیں. دنیا کی تاریخ میں کئی بار ظلم ہوئے اور حکومتیں، کئی انقلابات آئے، حجر اسود کو بھی لوگ اس کے ساتھ بھی زیادتی کیے، اس کو بھی اٹھا کر لے گئے، کئی حالات پیش آئے. اللہ کا علم اور اللہ کا علم، اللہ کو تو سب معلوم ہے، اللہ کا علم کہ اس کے گھر کے ساتھ کیا کر رہے ہیں لوگ وہ بھی دیکھ رہا ہے. اس سے بڑھ کر کیا ظلم ہوگا کہ اس کے گھر میں بتوں کو رکھ دیا گیا، اس کے گھر میں دوسرے کی عبادت ہو رہی ہے، اس کے اپنے گھر میں لوگ دوسرے کی عبادت کر رہے ہیں، بتوں کی، پتھروں کی عبادت کر رہے ہیں، اور اللہ دیکھ رہا ہے کہ انسان بھی کیا عجیب انسان ہے کہ لیتا کسی سے ہے اور جھکتا کسی کے سامنے ہے. اس سے بڑھ کر اور کیا ظلم انسان کر سکتا ہے کہ اس کے گھر کا ننگا طواف کیا جاتا تھا اور اللہ تبارک و تعالیٰ دیکھ رہا ہے.
تو خیر میں عرض کر رہا تھا کہ حجر اسود جب آسمانوں سے آیا جنت سے آیا تو وہ سفید تھا، اور پھر اس میں یہ خاصیت رکھی گئی کہ جب آدمی اس کو بوسا دیتا ہے تو وہ اس کے تمام گناہوں کو اپنے اندر جذب کر کے آدمی کو پاک کر کے چھوڑ دیتا ہے، اور گناہوں کی تاثیر کی وجہ سے وہ کالا ہوتا 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 اس کا نام ہی کالا پتھر پڑ گیا، عظیم الشان نشانی. اور دوسری جو عظیم ادا ہے وہ میں نے کہا کہ گھر کے چکر آدمی لگاتا ہے. کیوں چکر لگا رہے ہو؟ یہ میرے مولا کا گھر ہے، شاید کبھی رحم کی نظر سے مجھے بھی دیکھ لے، اور وہ برابر رحم کرے گا، اس نے وعدہ کیا ہے کہ وہ رحم کرنے والا ہے، وہ رحم کرنے کو پسند کرتا ہے، وہ معاف کرنے والا ہے، وہ معاف کرنے کو پسند کرتا ہے، وہ توبہ قبول کرنے والا ہے، وہ توبہ کرنے والے کو پسند کرتا ہے. اب لوگ ہیں کہ ایک چکر لگا رہے ہیں، اور اللہ ہمیں ان چکر لگانے والوں کے لیے خاص رحمتیں مقرر کر رکھی ہیں جو دنیا میں اور کسی کے لیے نہیں. 120 رحمتیں کعبے پر روزانہ اترتی ہیں، جس میں سے 60 رحمتیں صرف طواف کرنے والوں کے لیے ہیں، اور 40 رحمتیں وہاں نماز پڑھنے والے کے لیے ہیں، اور 20 رحمتیں وہ ہیں جو صرف کعبے کو دیکھنے والے کے لیے ہیں. دنیا کی کوئی عمارت اور کوئی بلڈنگ ایسی نہیں ہے کہ جس کو دیکھ کر ثواب مل جائے. آپ اس کو صرف دیکھ رہے ہو اور آپ کو آپ پر رحمت نازل ہو رہی ہو. ساری دنیا کی عمارتیں اور ٹاورز سب ایک طرف، ان کا حسن ایک طرف، لیکن کعبۃ اللہ اپنی اس جلالت شان کے ساتھ اس کا حسن ایک طرف، اس کے اندر کی کشش ایک طرف. تو یہ دوسری عظیم نشانی ہے. اور تیسری جگہ اللہ نے خود جس کا ذکر کیا، فی آیات بینات مقام ابراہیم، یہاں مقام ابراہیم ہے. رسول اکرم صلی اللہ علیہ وسلم جب طواف فرما رہے تھے تو حضرت عمر سے کہا یہ مقام ابراہیم ہے. تو حضرت عمر نے کہا یا رسول اللہ، کیا مقام ابراہیم پہ 2 رکعت نماز پڑھ لیں؟ ابھی آیت نازل نہیں ہوئی تھی، اللہ نے آیت نازل فرمائی، واتخذوا من مقام ابراہیم مصلى، مقام ابراہیم پر نماز پڑھو. اور یہ وہ نشانی ہے جو حضرت ابراہیم علیہ السلام کے زمانے سے اب تک وہاں رکھی ہوئی ہے، جس پر حضرت ابراہیم علیہ السلام کے قدم کے نشان ہیں. درست اور بزرگو، کسی شاعر نے جیسے کہا کہ کعبہ سنتے ہیں کہ گھر ہے، بڑے داتا کا انیس، زندگی ہے تو فقیروں کا بھی پھیرا ہوگا. واقعی بہت بڑے داتا کا گھر ہے، سب سے بڑے داتا کا گھر ہے، جو وہاں جاتا ہے وہ خالی نہیں آتا ہے. حدیث میں رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ الحجاج والعمار وفد اللہ، حج کرنے والے عمرہ کرنے والے یہ اللہ کے مہمان ہیں، جو یہ دعا کرتے ہیں اللہ اس کو سنتا ہے، قبول کرتا ہے، یہ مغفرت چاہتے ہیں تو اللہ ان کی مغفرت کر دیتا ہے. اللہ تبارک و تعالی ہم سب کو حج کی سعادت نصیب فرمائے. تو آخر دعوانا الحمدللہ.